રૂથ દુઈ અધ્યાય બતાવીએ જશો. રૂથ કો ચરિત્ર રહ્યું. પહેલા અમી દુઈ અધ્યાયકો એકદેખ સાત પદ ફરી પણ પઢ્સું. રૂથ દુઈ અધ્યાય એકદેખ સાત પદ. અને નાઓમીકા તિનકા પતિ બાટકા એકજના કુટુંબ અર્થાત એલિમેલેકો પરિવારકા એકજના ધનવાન માનિસ થિએ જસકો નામ બોઝ થિયો. અને મોઆબી રૂથલે નાઓમીલાઈ ભનિન, કૃપયા મલાઈ ખેતબારીતિર જાન દિનુહોસ ર જસકો દૃષ્ટિમાં મ કૃપા પાઉછુ ઉસકો પછી પછી બાલાહરુકો બીચમાં મ શિલા ટિપ્નેછુ. અને તિનલેઉલાઈ ભનિન, જાઓ મેરી છોરી. તબ ઉની ગઈન ર આએર એઉટા બારીમાં કટની ગર્નેહરુકો પછી પછી શિલા ટિપિન. અને સંયોગવશ ઉની એલિમેલેકા કુટુંબ બોઝકો બારીકો એઉટા ભાગમાં પુગીછિન. અને હેર બોઝ બેથલેમબાટ આએર કટની ગર્નેહરુલાઈ ભને, પરમપ્રભુ તિમીહરુકો સાથમાં હોઉન. તિનીહરુલે તિનલાઈ જવાફ દિએ, પરમપ્રભુલે તપાઈલાઈ આશિષ દિઉન. તબ બોઝને કટની ગર્નેહરુમાંથી ખટાઈએકો આફ્નો નોકરલાઈ સોધે, યો કસકી ઠીટી હો? અને કટની ગર્નેહરુમાંથી ખટાઈએકો નોકરલે જવાફ દિએર ભન્યો, યો ત્યો મોઆબી ઠીટી હો જો નાઓમીસિત મોઆબ દેશબાટ ફર્કેર આએ. અને ઉસલે ભની, મ તપાઈલાઈ વિનંતી ગર્છુ, મલાઈ શિલા ટિપ્ન ર બીટાહરુકો બીચમાં કટની ગર્નેહરુકો પછી પછી બટુન્ન દિનુહોસ. યસરી ઉ આએર બિહાનેદેખી અહિલેસમ્મ લાગિરહેકી છ, ઘરમાં ત ઉ થોરૈ સમય માત્ર બસી. અમે પ્રાર્થના ગરું. પિતા ધન્યવાદ છ, ફેરી પણ વચનકો ખંડબાટ સિક્નલાઈ તપાઈ તર્ફ હેર્છું. રૂથકો ચરિત્રહરૂ જુન અધ્યયન ગર્દછૌ, યસબાટ તપાઈલે આફ્નો જનલાઈ આશિષ દિનુભએકો હોસ, તપાઈ વર્ણલાઈ ઉત્સાહ દિનુભએકો હોસ. પિતા મલાઈ પણ સહાયતા ગરિદિનુહોસ સિકાઉનલાઈ પ્રાર્થના ગર્છું, પ્રભુ યેશુકો નામમાં, આમેન. રૂથકો બારેમાં બોઝ ર પૂરૈ શહર यसरी गवाई दिएको देख्छौँ हामी तिन अध्यायको एघार पदमा. रुथ तिनको एघारमा रुथको बारेमा बोअज र पुरै सहरले कस्तो गवाई दिएको थियो. अनि अब मेरी छोरी नडराऊ, तिमीले मागेका सबै कुरा म तिम्रा निम्ति गर्नेछु, किनभने मेरा मानिसहरूको सम्पूर्ण सहरले तिमी एउटी कस्ती स्त्री गुणवती स्त्री हौ भनी जान्दछ. रुथ चाहिँ गुणवती स्त्री थियो भन्ने कुरा बोज मात्र होइन तर सबै सम्पूर्ण सहरले जानेको थियो. गुणवती स्त्री भन्न बित्तिकै दिदीबहिनीहरूलाई कुन खण्ड, दाजुहरूलाई पनि विशेष गरी हजुर, कुन खण्ड याद आउँछ? हितोपदेश 31 अध्याय. अनि त्यहाँ चाहिँ गुणवती स्त्रीको चरित्रहरू बताएको छ. तर कति दिदीबहिनीहरू चाहिँ त्यो पढ्छन् अनि ओहो म त्यस्तो हुन सक्दिनँ भने निराश हुन्छन्। अनि वास्तवमा हामीले चाहिँ के सोच्नुपर्छ भने, परमेश्वरले कहिले पनि आफ्नो मानदण्ड, आफ्नो स्ट्यान्डर्डलाई हाम्रो जीवनको आधारमा घटाउन सक्नुहुँदैन. उहाँको मानदण्ड चाहिँ जहिले पनि उच्च छ. त्यसको अर्थ चाहिँ अब हामी त्यहाँसम्म पुग्न सक्दैनौँ भनेर निराश हुन दिनुभएको होइन. निशाना चाहिँ के हुनुपर्छ? दिदीबहिनीहरूलाई यहाँ गुणवती स्त्रीको चरित्रहरू एउटा नमुनाको रूपमा दिनुभएको छ. अनि सबै विश्वासीलाई ख्रिस्टलाई नमुनाको रूपमा देखाउनु भएको छ. अब ख्रिस्ट जस्तै त हामी बन्न सक्दैनौँ, तर हाम्रो हृदय, हाम्रो आचरण चाहिँ उहाँतर्फ बढिरहेको हुनुपर्छ. अनि गुणवती भनेको के हो? एक्चुली प्रस्थान 18 अध्याय 21 पदमा हेरौँ. પ્રસ્થાન 18:21 પદ યહાં ભને છે, સાથૈ સબૈ માનિસહરુકો બીચબાટ યોગ્ય માનિસહરુ ચુન. તેહી શબ્દ હો, યોગ્ય માનિસહરુ ચુન. અને કસ્તો માનિસહરુ હુન યી માનિસહરુ ચાહિં? જો પરમેશ્વરકો ડર માન્ને, सच्चा निज कमाइलाई घिन गर्नेहरू हुन्। अनि उनीहरूलाई तिनीहरूमाथि हजार हजार, सय सय, पचास पचास र दस दस मानिसहरू मानिसमाथिका शासकहरूको रूपमा नियुक्त गर। गुणवती भनेको चाहिँ योग्य स्त्रीहरू हुन् जो चाहिँ परमेश्वरको डर मान्छन्, सच्चा छन्। अनि अरू चरित्रहरू पनि हामी देख्छौँ। तर रुथमा फर्क्यौँ, रुथलाई बोअजले यसरी भने, मेरो मानिसहरूको सम्पूर्ण समुदायले भनेको पुरै सहरले, सम्पूर्ण सहरले तिमी गुणवती स्त्री हौ भनी जान्दछ। अनि एउटा प्रश्न गरौँ, तपाईँलाई तपाईँको छिमेकमा मण्डलीमा तपाईँलाई चिन्ने व्यक्तिहरूले कसरी चिनेको छ? तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ? तपाईँको बारेमा गवाही दिँदा कस्तो दिन सक्छन् उनीहरूले, दाजुभाइहरूलाई पनि? रुथको जीवनबाट हामी केही शिक्षाहरू सिक्नेछौँ, किन रुथ चाहिँ गुणवती स्त्री भनिन्। रुथ दुई अध्यायको दुई पदबाट हामी सुरु गरौँ, अनि म तपाईँहरूलाई पाँचवटा बुधाहरू बाँड्नेछु किन रुथ चाहिँ गुणवती स्त्री हुन्, के सिक्न सक्छौँ। अनि थुप्रै बुधाहरू निकाल्न सकिन्छ होला चाहिँ, अनि तपाईँ त्यो अभ्यास गर्नुहोस् पढेर। दुईको दुई पदमा हामी हेरौँ, अनि मुआबी रुथले, अनि वास्तवमा रुथलाई यहाँ घरिघरि मुआबी रुथ, मुआबी रुथ भनिरहेको छ। ऊ बेथलेहेममा आए पनि मुआबी रुथ अनि यही भनिरहेको पाउँछ यहाँ, पवित्र आत्माले त्यसरी नै भन्नुभएको छ। किन? किनभने उहाँले घरिघरि मुआब अथवा भनौँ रुथ, मुआबी रुथमाथिको परमेश्वरको अनुग्रहलाई सम्झना गराउँदै हुनुहुन्छ। ऊ मुआबी भए पनि कसरी परमेश्वरको प्रतिज्ञाभित्र पस्न सक्यो, कसरी परमेश्वरले एउटा मुआबीलाई पनि अनुग्रह गर्नुभयो, कसरी उसलाई डोर्याउनु भयो? अनि यो चाहिँ उहाँको प्रेम, उहाँको अनुग्रहको सम्झना गराउने शब्द। दुई पद हेरौँ, अनि मुआबी रुथले नाओमीलाई भनिन्, कृपया मलाई खेतबारीतिर जान दिनुहोस्, जसको दृष्टिमा म कृपा पाउँछु, उसको पछि पछि बालहरूको बिचमा म शिला टिप्नेछु। अनि तिनले उनलाई भनिन्, जाऊ मेरी छोरी। पहिलो कुरा हामी के सिक्छौँ भने, रुथ चाहिँ अधीनतामा बस्ने स्त्री थिइन्। पहिलो कुरा त्यही हो, रुथ चाहिँ अधीनतामा बस्ने स्त्री थिइन्। कसरी थाहा हुन्छ? उसले चाहिँ आफ्नी सासुआमालाई भन्दैछ, कृपया मलाई खेतबारीतिर जान दिनुहोस्, अनि अनुमति माग्दैछ उसले। ऊ चाहिँ आफ्नो सासुआमाबाट काम गर्नलाई अनुमति मागिरहेको छ। ऊ अधीनतामा बस्ने हो, ऊ स्वेच्छाचारी छैन। मलाई यो गर्न मन लाग्यो, म गर्छु। अनि ऊ आफ्नै इच्छामा हिँड्ने व्यक्ति होइन, उसले चाहिँ आफ्नो सासुको अधीनमा बस्न जानेको स्त्री हो। त्यति मात्र होइन, ऊ चाहिँ अब बोसको दासहरूसँग पनि अनुमति मागेको हामी देख्छौँ। सात पद हेरौँ त, दुईको साथमा, अनि यहाँ बोसको दासहरूले चाहिँ बोसलाई रुथको बारेमा बताउँदैछ, यो कसको ठिटी हो भनेर बोसले सोधेपछि उनीहरूले यस्तो गवाई दिइरहेछ, त्यो चाहिँ मुआबी स्त्री हो। फर्केर आए सात पद, अनि उसले भनी, म तपाईँलाई बिन्ती गर्छु, मलाई शिला टिप्न र बिटारको बिचमा कटनी गर्नेहरूको पछि पछि बटुल्न दिनुहोस्। रुथले चाहिँ उसको बोसको दासहरूसँग पनि अनुमति मागेको हामी देख्छौँ। ऊ चाहिँ अधीनतामा बस्ने स्त्री हो। उसले चाहिँ ल प्रभुको व्यवस्थाले यहाँ टिप भन्नुभएको छ, अब तिमीहरू छटामा टिप्छु भन्ने छैन। ऊ चाहिँ आफ्नै इच्छालाई दमन गरेर जाने व्यक्ति होइन, ऊ चाहिँ आफूभन्दा ठुलोको अधीनतामा बस्न सिकेको स्त्री हामी देख्छौँ। त्यसैले गुणवती स्त्री हो। अनि यो चाहिँ हरेक विश्वासीहरूमा हुनै पर्ने गुण हो, यो हुनै पर्छ। विश्वासीहरूमा मात्र होइन, विश्वासीहरूको घरमा भएको सानो नानीहरू, छोराछोरीहरू, पत्नीहरू, तपाईँहरूको जीवनमा यो हुनै पर्छ, अनिवार्य हो। किनभने अधीनतामा नबस्नेलाई सिकाउन सकिँदैन, बाइबलमा घरिघरि भनेको छ। उहाँले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। उहाँले नम्रहरूलाई सिकाउनुहुन्छ, तपाईँ सिक्न चाहनुहुन्छ भने नम्र हुन सिक्नुहोस्, अधीनतामा बस्न सिक्नुहोस्। पहिलो त्यही हो, सुरु त्यहीँबाट हुन्छ। हामी आफै घमण्डी भएर सिक्न सक्दैनौँ, यो मण्डलीमा पनि अभ्यास गरिनै पर्छ। परमेश्वरको तरिका नै यही छ, उहाँले चाहिँ ल सबैजना चाहिँ अब अगुवा भन्नुभएको छैन, सबैजना चाहिँ यहाँ प्रधान भन्नुभएको छैन, हरेक ठाउँमा उहाँले चाहिँ क्रम राख्नुहुन्छ। परिवारमा पनि छोराछोरी, छोराछोरीभित्र पनि भाइ बहिनी अनि उनको दाजुहरू, अनि छोराछोरीहरू चाहिँ आमा बुवामाको अधीनमा, आमा बुवाको अधीनमा, अनि बुवामा फेरि ख्रिस्टको अधीनमा, होइन यसरी चाहिँ क्रम हुन्छ। हामीले कहिले पनि म नै म केही हुँ भन्नु हुँदैन, हामीहरू नम्र हुन सिक्नुपर्छ। नानीहरूले आज्ञा पालन गर्न सिक्नै पर्छ, अधीनतामा बस्न सिक्नै पर्छ, अनि सिकाउनै पर्छ। उनीहरू अनाज्ञाकारी हुँदाखेरि हरेकपल्ट उनीहरूलाई सिकाउनुहोस्, उनीहरूलाई होसियार साथ छडी लगाउनुहोस्, ताडना दिनुहोस्। बच्चै हो भन्ने बानी छ प्रायः हाम्रो, अलिअलि बेला भएको छैन, होइन बेला भइसकेको छ, अनि नदेखे जस्तो नगर्नुहोस् है। नानीहरूले चाहिँ बुबाआमाको डर मान्न सिक्नुपर्छ, नानीहरू चाहिँ बुबाआमाको अधीनमा हुनुपर्छ, तर प्रायः कति घरमा चाहिँ बुवामा चाहिँ नानीहरूको अधीनमा भएको देख्छौँ, बुवामा चाहिँ नानीहरूको डर मानेको देख्छौँ। जस्तै एउटा एकजना अभिभावकलाई बुवा आमालाई मैले सल्लाह दिएको थिएँ, तपाईँको छोरा मोबाइलमा धेरै समय बिताउँछ, मोबाइल नदिनुहोस्, त्यहाँ खतरा छ। अनि मैले सोचेको थिएँ अँ राम्रो सल्लाह धन्यवाद, त्यस्तो आउँछ होला जवाब, तर के आयो भने अब मोबाइल दिएन भने त मान्दैन, रिसाउँछ, अनि घरै आउँदैन, खाँदैन, कस्तो नि खास बुबाआमा चाहिँ छोराछोरीको अधीनमा बसिरहेछ, डराइरहेको छ। अनि जब ठिक समयमा मोबाइल कन्ट्रोल गर्न सकिन्थ्यो त्यो बेला उहाँहरू डराउनु भयो अनि कन्ट्रोल गर्न सक्नु भएन, अनि फलस्वरूप त्यो उहाँले भोगिरहनु भएको छ। त्यसरी यो त हुनुपर्छ, यो हुनुपर्ने गुण हो, अधीनतामा बस्न सिक्नुपर्छ। तपाईँ छोराछोरी हुनुहुन्छ भने बुवाको अधीनतामा बस्न सिक्नुहोस्, तपाईँहरू पत्नीहरू हुनुहुन्छ भने पतिको अधीनतामा बस्न सिक्नुहोस्। सुरु त्यहाँबाट हुन्छ, देख्नुहुन्छ होइन, रुथको सबभन्दा पहिलो कुरो पवित्र आत्माले के देखाउनु भयो, उसको अधीनता, ऊ स्वेच्छाचारी छैन, ऊ अधीनमा बस्ने खालको व्यक्ति हो है। अनि बुबा आमा दुवैजना चाहिँ फेरि परमेश्वरको अधीनमा रहनुपर्छ, किनभने नानीहरूले बुबा आमाको जीवनलाई देख्न सक्छन्। तपाईँको जीवनलाई सबभन्दा नजिकबाट हेर्ने भनेकै तपाईँको छोराछोरी हो, मेरो छोरा हो। हितोपदेश 23 हेर्नु त एक्चुली उत्तरप्रदेश 23 अध्याय 26 पढ्न, यहाँ लेखेको छ, हे मेरा छोरा मलाई तिम्रो हृदय देऊ अनि तिम्रा आँखाहरूले मेरा चालहरू हेरन्। उनीहरूले हाम्रो चालहरू देख्छन्, तपाईँ कसरी जिउनुहुन्छ, घरमा कसरी जिउनुहुन्छ। कति विश्वासीहरू चाहिँ 2 घन्टा विश्वासी, 3 घन्टा विश्वासी भनेको मण्डलीमा चाहिँ ठिक छ, घर गएपछि चाहिँ फेरि भद्रको जीवन, नानीहरूले सिक्ने त्यही नै हो। तपाईँ घरमा कसरी हिँड्नुभएको छ, दाउदको प्रार्थना यही थियो, म मेरो घरभित्र हृदयको इमान्दारी साथ हिँड्नेछु। थाहा छ त्यो खण्ड कहाँ छ तपाईँहरूलाई, कसरी भन्न सक्नुहुन्छ, म मेरो आँखाको सामु कुनै अधम कुरा राख्ने छैन हजुर, भन्नुहोस् हजुर, 101 अध्यायलाई त्यहाँ पल्टाउनु, भजन सङ्ग्रह 101 अध्याय वास्तवमा कति छोराछोरीहरूले ठेस खाने कारण नै उनीहरूको बुबाआमाको व्यक्तिगत जीवनको कारणले हो, अनि कति पतिहरूले ठेस खाने वा पत्नीहरूले ठेस खाने चाहिँ एकअर्काको व्यक्तिगत जीवनको कारणले हो, जुन चाहिँ वास्तवमा जस्तो देखा पर्छ त्यस्तो छैन, फरक छ। 101 अध्यायको 2 र 3 पद हेर्नेछौँ, सिद्ध मार्गमा म बुद्धिमानी साथ हिँड्नेछु, तपाईँ म कहाँ कहिले आउनुहुनेछ, म आफ्नो घरभित्र हृदयको इमान्दारी साथ हिँड्नेछु। तपाईँको नानीले तपाईँ आमाहरूलाई बुबाको अधीनमा बसेको देखेको छैन भने उनीहरू त्यत्तिकै अधीनमा आउन सक्दैन, उनीहरू स्वाभाविकले आउँदैन, उसले देखेको जहिले पनि तपाईँ चाहिँ बुबाभन्दा माथि जानु खोज्नुहुन्छ, झगडा गर्दै हुनुहुन्छ वा अधीन बस्नुभएको छैन भने कस्तै भ्यू रोपेको हो उसमा। त्यसैले पहिलो गुण यही हो, रुथले नै त्यही सिकाउँछन्, अधीनतामा बस्नु। रुथले चाहिँ अब यहाँ आइहालेँ म, अब ठिक छ होइन, अब जान्छु आफै भनेर आफ्नै इच्छामा हिँडेको छैन, सासूआमालाई सोध्दैछ, अनि बारीमा पनि यत्तिकै गएर छिरेको छैन, त्यहाँको व्यक्तिहरूलाई सोध्दैछ, अधीनतामा रहनु, तपाईँहरू आफ्नो अगुवाहरूको अधीनतामा रहनुपर्छ। हो अगुवाहरू चाहिँ मानिसहरू हुन्, कमजोरीहरू हुनसक्छ, तर तपाईँले केही कुरामा कमजोरी देख्नुभएको छ भने तपाईँले घरमा नानीहरूको अगाडि त्यो कुरा गर्नुहुँदैन। त्यस्तो रहेछ, त्यस्तो होइन, त्यसरी कुरा नगर्नुहोस्। तपाईँलाई केही छ सोध्नुपर्ने, केही स्पष्ट हुनुपर्ने छ भने सिधै जानुहोस्, त्यो अधिकार छ तपाईँलाई, सिधै जानुहोस् अनि कुरा गर्नुहोस्। नत्र नानीहरूले खास विद्रोह गर्न सिक्ने पनि त्यही घरबाटै हो, किनभने घरमा आफ्नो बुवाआमाले कस्तो कुरा गर्छ अगुवाहरूको, कसरी उनीहरूलाई प्रार्थना गर्छ अथवा कसरी उनको कुरा काट्छ, कसरी उनीहरूलाई च्याचुत पार्छ पछाडि, त्यो देखेको छ, त्यो सिकेको हुन्छ। त्यसैले अधीनताको आत्मा चाहिँ सिक्नको लागि, प्रभुमा बढ्नको लागि एकदम जग। अब अर्को कुरा सिक्यौँ रुथबाट, गुणवती रुथबाट, मोआबी रुथबाट। रुथ दुई अध्यायमा जाउँ र दुई पद पढौँ फेरि पनि, अनि यहाँबाट हामी रुथको अर्को चरित्र हामी सिक्न सक्छौँ। फेरि पढ्नेछु रुथ दुईको दुईमा, अनि मोआबी रुथले नाओमीलाई भनिन्, कृपया मलाई खेतबारीतिर जान दिनुहोस् र जसको दृष्टिमा म कृपा पाउँछु उसको पछि पछि बालहरूको बिचमा म शिला टिप्नेछु। यहाँबाट हामी दोस्रो कुरा के सिक्छौँ भने रुथ आफूलाई थाहा भएको कुराहरू पालन गर्ने व्यक्ति थियो, बुझाउनुहोस् है, आफूलाई थाहा भएको अथवा आफूले जानेको कुराहरू पालन गर्ने व्यक्ति थियो अथवा आज्ञाकारी थियो रुथ। उसलाई थाहा थियो अब हामीलाई अब खानालाई छैन, हामी गरिब छौँ, हामी पराईको रूपमा आएको छौँ, हामीसँग केही पनि छैन, हामी रित्तो आएका छौँ, तर परमेश्वरले चाहिँ अब हाम्रो लागि छ राख्नु भएको रहेछ, एउटा हाम्रो तत्कालीन खाँचोको लागि उहाँले सोच्नु भएको रहेछ पहिल्यै, हामीलाई थाहा पनि थिएन। मलाई म मुहाममा हुँदा नै बेच्दैमा आउँदा त उहाँको यस्तो नियम रहेछ परमेश्वरको, अनि परमेश्वरले विश्वासीहरूको लागि पनि पहिल्यै सोच्नु भएको हुन्छ हामी कसरी जिउने हो। रुथलाई जे थाहा थियो त्यो पालन गर्न ऊ आज्ञाकारी थियो, उसलाई थाहा थियो कि खाँचोमा परेकाहरू अनि गरिबहरूको लागि परमेश्वरले त्यहाँ प्रबन्ध गर्नुभएको छ। रुथ र नाओमी जस्तो गरिबहरूको लागि उनीहरू त्यहाँ शिला बाला टिप्न सक्छन्, त्यहाँ त्यहाँ चाहिँ छोडेको हुँदो रहेछ, त्यहाँ खसेको टिप उठाउँदैन रहेछ, त्यहाँ हाम्रो लागि छोडे हुँदो रहेछ, त्यो थाहा पाउँछ अनि चाहिँ जान्छ त्यो गर्नलाई, पालन गर्ने व्यक्तिहरू। एफएससी 2:10 हेरौँ, विश्वासीहरूको लागि पनि परमेश्वरले उनीहरू कसरी जिउने कुरा जिउनुपर्छ भनेर, कुन मार्गमा हिँड्नुपर्छ भनेर पहिल्यै तयार गर्नुभएको छ। मुक्ति त हामीले भर्खर पाएका हौँ, कसैले 6 महिना, कसैले वर्ष, कसैले 5 वर्ष, कसैले 10 वर्ष, तर हामी कसरी जिउनुपर्छ भन्ने कुरा त पहिल्यै उहाँले तयार गर्नुभएको थियो, त्यो चाहिँ बाइबलमा छ। बाइबल नै हामी कसरी जिउने हो भन्ने कुराको हाम्रो लागि तालिम पुस्तक हो। एफएससी 2:8-10 नै पढौँ। किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले, अनि हिजोको कुरा सम्झिरहनु भएको होला होइन, नुह अनुग्रहले, अब्राहम विश्वासद्वारा, अर्थात् विश्वासद्वारा अनुग्रहले, परमेश्वरको काम हो तर जिम्मा व्यक्तिको हो, विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। किनकि हामी, अब राम्रो हेर्नुहोस् न, किनकि हामी असल कामहरूका कारणले मिल्यो मिलेन जस्तो लाग्छ, हामी असल कामहरूका कारणले हामी ख्रिस्टमा सृजना गरेका होइनौँ, तर असल कामहरूका निम्ति ख्रिस्टमा सृजना गरिएका हौँ। रुथलाई जब परमेश्वरले मुआमा स्वागत गर्नुभयो, उसलाई चाहिँ त्यो असल कामहरूका निम्ति स्वागत गर्नुभएको, मुआबलाई नै लिएर आउनलाई होइन, मुआब जस्तै जिउनलाई होइन, अब ऊ चाहिँ नयाँ उसको हिँड्ने बाटोहरू छन्, उसको नयाँ जिउने तरिकाहरू हुनु परेको छ। अनि त्यसै गरी हेर्नुहोस् हामीलाई पनि असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सृष्टि हौँ अथवा कारिगरी हौँ, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले कहिलेबाट अघिबाटै तिनलाई तयार पार्नु भएको छ। त्यसैले हामी कसरी जिउने बाइबलमा छ, त्यसैले रुथलाई थाहा थियो अब म के गर्ने हो भन्ने कुरा, किनभने यो उहाँले पहिल्यै तयार पार्नुभएको थियो, जाने शिलाबाला टिप्ने। रुथ चाहिँ आफूलाई अब जे थाहा छ त्यो पालन गर्ने खालको आज्ञाकारी व्यक्ति थियो, अनि बल्ल परमेश्वरले रुथलाई बोझतर्फ डोर्याउन थाल्नुभयो। विचार गर्नुहोस्, रुथ आरू अल्छी भएर बसेको भए त्यो बोझसम्म पुग्थ्यो होला र? हुँदैन थियो, परमेश्वरको योजना ठिक सफल हुन सक्दैन थियो। त्यसरी के देख्छौँ भने परमेश्वरको इच्छा थाहा गर्नलाई, परमेश्वरको इच्छा थाहा गर्नलाई हामी आजै नै उहाँको इच्छा पालन गरिराख्ने हो। रोमी 12 अध्यायको यही नै हो शिक्षा। खोइ प्रभुको इच्छा कसरी थाहा गर्ने हो? उहाँले अब स्वर्गबाट एउटा चिट लेखेर त पठाउनु न तपाईँको बाइबलभित्र, तपाईँको खल्तीभित्र। उहाँको इच्छा थाहा गर्नलाई आज नै हामी उहाँको इच्छाहरू पालन गर्न थाल्नुपर्छ। आजै हामी उहाँको इच्छा खोज्नुपर्छ, विशेष गरी युवाहरू। अनि तपाईँलाई निर्णयहरू गर्न सजिलो हुन्छ, किन प्रभुको इच्छा थाहा हुन थाल्छ। अब खै भिसा हाल्दैछु के अरे, अब पासपोर्ट बनाउँछु के अरे, अब हेरौँ भिसा लाग्यो भने प्रभुको इच्छा होला। भिसा त शैतानले पनि दिन सक्छ, सक्दैन र? तपाईँलाई परमेश्वरको इच्छाबाट बाहिर भगाउँदा एकजना युवा भाइले भन्नुभयो, दाइ अब विदेश जानु परेको छ नि, मैले भने भरोसा गर्नुहोस् प्रभु, मैले सबै कुरा सिकाउनु थालेँ, पैसा छैन मसँग विदेश जानलाई, अनि एक मलाई चाहिँ राम्रै लाग्यो, भएको त गइहाल्नु थियो होला। अनि प्रार्थना गर्नु थालेँ, नि एक हप्ता बसेर भन्नुभयो, प्रभुलाई धन्यवाद होस् उहाँले मलाई पैसा मिलाइदिनु भयो। अनि मैले भने प्रभुबाट त होइन, प्रभुबाट त होइन, शैतानले पनि मिलाउन सक्छ, तर हामीले उहाँको इच्छा खोज्ने हो भने अझै हामी उहाँको इच्छा पालन गर्ने हो। रोमी 12 एकचोटि हेर्नु त, रोमी 12:1-2, हामी अझै उहाँसँग हिँड्ने हो, हामी अझैबाट संसारबाट अलग हुने हो, हामी अहिले नै परमेश्वरको इच्छा खोज्ने हो। रोमी 12:1-2 यसकारण भाइहरू, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई इच्छा भन्ने शब्द आइसकेको छ अहिलेसम्म छैन, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र, परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा के गर, चढाइदेऊ। यस्तो इन्जिन पनि यहाँ निषेध गर्नुपर्ने आउँदैन, हर्न सँगसँगै पढौँ ल। यही तिमीहरूको उचित सेवा हो। त्यसैले प्रभुको इच्छा जान्नलाई चाहिँ हामी अहिले नै उहाँको सेवा गर्न थाल्नुपर्छ, अनि बल्ल उहाँको इच्छा थाहा हुन थाल्छ। 2 भदानी यस संसारसित एक नासे नहो, तर परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई। भनेपछि परमेश्वरको इच्छा थाहा गर्नलाई के गर्नुपर्ने रहेछ, इच्छा के रहेछ सो के गर्नुपर्ने, जाँच्ने जाँच्न सक्नुपर्ने रहेछ। हामीले भिसा त आयो, प्रभुको इच्छा हो कि होइन, अब जाँच्न सक्दैन भने प्रभुको इच्छा यस्तो लाग्न थाल्छ, अथवा यो काममा मलाई प्रस्ताव आयो ल यो काम गर्न, तर त्यो प्रभुको इच्छा हो कि होइन भने कसरी थाहा गर्ने, जाँच्न सक्नुपर्छ। अनि जाँच्ने चाहिँ हामी उहाँको सेवा गरिराखेर, उहाँसँगै हिँडिराखेर, आफैलाई उहाँको सामु एउटा जिउँदो बलिदानको रूपमा चढाइदिएर, मरेको बलिदान होइन, उहाँलाई तपाईँको जीवन चाहिएको छ, यदि उहाँले तपाईँलाई जीवन दिनुभएको छ भने तपाईँले आफ्नो जीवन उहाँको लागि दिने हो। यहाँ भने त्यो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ बुवाईद्वारा तिमीहरू बदली हुँदै जाऊ। त्यसैले केही न केही त हामी गरिरहनुपर्छ, उहाँको इच्छा थाहा गर्नलाई हामी अहिले चाहिँ मनपरी जिउने होइन, आफूलाई जे लाग्छ त्यसरी जिउने, अनि खोइ प्रभुको इच्छा के भन्यो हामी कहिले थाहा गर्न सक्दैनौँ, हामी अझै जिउने हो। त्यसरी प्रश्न, के तपाईँ उहाँको सेवा गर्दै हुनुहुन्छ? कसरी कुनै चिज यदि हल्लेकै छैन त्यसलाई हामी लान सक्दैनौँ। एउटा रिमोटवाला कारको विचार गरौँ न, ब्याट्री छ सबै छ, तर त्यो रिमोटवाला कार नै अघि बढ्दैन भने मैले ऊ ढोकासम्म कसरी पुऱ्याउने, तर जब त्यो बढ्न थाल्छ नि दिशा दिन सकिन्छ त्यसलाई यताउता है। रुत त्यही गरेको, रुत अब अघि बढ्दैछ, प्रभुले मलाई जे गर भन्नुहोस् जति थाहा छ त्यति चाहिँ गर्ने हो है, जति थाहा छ त्यति गर्ने हो। तपाईँलाई प्रभुले के सिकाउनु भयो यो तालिमहरूमा, त्यो गर्नुपर्छ, हामी खालि सुन्नेहरू मात्र होइन। रुथ गुणवती थियो किनभने उनी थाहा भएको कुरा गर्थ्यो उसले। तपाईँले धेरै कुरा सिक्नु भएको छ थोरै समयमा नै, जे थाहा छ त्यो गर्नुहोस्, अनि बल्ल प्रभुले तपाईँलाई ठिकसँग डोर्याउन सक्नुहुन्छ। यस्तै म आफै पनि मेरो प्रार्थना थियो, म पुरा समय प्रभुको काम गर्न चाहन्थेँ, मलाई धेरै अघिदेखि इच्छा थियो, खास मुक्ति नपाउँदादेखि पनि त्यो त्यस्तो विचार थियो मलाई, किनभने अङ्कलले मलाई मिसनरी कथाहरू सुनाउनुहुन्थ्यो चित्रहरू देखाएर, अनि मैले त्यो मिसन जस्तो बन्न पाएँ हुन्थ्यो, यसरी प्रभु काम गर्न पाएँ हुन्थ्यो, अनि मलाई डक्टर बनाउन इन्जिनियर कहिले पनि मलाई त्यस्तो भएन, तर सबभन्दा पहिले त मुक्ति चाहिन्थ्यो नि, प्रभुले मलाई मुक्तितर्फ डोर्याउनु भयो। मुक्ति पाएपछि चाहिँ मलाई अझ प्रभुको काम गर्ने ठुलो इच्छा थियो, प्रार्थना थियो। अनि विवाह भएपछि झन् सजिलो भयो, दुईजना एकै मनको भएको हुनाले प्रार्थना गर्न सजिलो भयो, हामी प्रार्थना गर्थ्यौँ। अब त्यसो भन्दैमा अब होइन, ठिक छ, प्रभुको इच्छा अब कहिले हो ठ्याक्क अब थाहा नहुन्छ, हामी यतिकै बसौँ भने त हामी कहिले पनि थाहा हुन सक्दैन थियो होला। म त्यसरी एउटा भनौँ न एउटा मुढा लडे जस्तो लडेको भए सायद अङ्कलले पनि मलाई प्रस्ताव गर्नुहुन्थेन होला पक्कै पनि। तर जोरपाटी मण्डलीमा थिएँ अनि जे मैले गर्न सकेँ त्यो गर्थेँ है। घमण्डले भनेको होइन प्रभुमा मात्रै हो, नत्र म यस्तो गर्ने व्यक्ति होइन, नत्र म अधीनमा बस्ने व्यक्ति पनि होइन। तर प्रभुमा आएको हुनाले त्यहाँ अगुवाले जे भन्नुहुन्थ्यो, जे अराउनुहुन्थ्यो, एकदम अधीनता साथ गर्थेँ मैले। त्यसैले त्यसले एउटा असल गवाही निर्माण गरिरहेको थियो। अनि त्यसरी प्रभुले मलाई जब म जे थालेँ त्यो गर्न थालेँ। अनि एक दिन प्रस्ताव आयो अङ्कलको, तपाईँ काम गर्नुहुन्छ, अनि उहाँलाई त प्रश्न थियो, मेरोले त जवाफ थियो प्रार्थनाको, म गर्छु एकैछिन भने तयार थिएँ म। अनि प्रभुले आजसम्म यहाँ ल्याउनु भएको छ। त्यसैले कहिलेकाहीँ यस्तो विचार पनि आउँथ्यो, परीक्षा पहिला विदेश जाउँ, अलिकति पैसा कमाउँला होइन, अनि त्यसपछि झोला बोकेर गाउँ गाउँ जाउँला। त्यसरी कहिले पनि हुँदैन। तपाईँ आजै उहाँको सेवा गर्नुभएको छैन भने भोलि झोला बोक्दैमा सेवा हुँदैन। तपाईँसँग पैसा पनि होला, झोला पनि बोकेर, तर तपाईँ के उहाँको सेवा गर्नलाई त्यो योग्यतामा पुग्नु भएको छ, त्यो निर्माण हुन पायो? पाएको छैन। तपाईँको हृदयमा संसार हुनसक्छ, अघि अङ्कले उदाहरण दिनुभएको जस्तै होइन, छोरा पहिला चाहोस् होइन, अब कता हुन्छ, कोरिया जाओस् अन्त अस्ट्रेलिया जाओस्, महिनाको लाख लाख कमाओस् अनि आएपछि सेवा गरोस्, त्यो त त्यो त्यो भनेको पालन होइन, त्यो भनेको आफ्नै तरिकाले प्रभुको काम गर्न खोज्ने हो। हामी त कहिले पनि गर्न सक्दैनौँ। त्यो त अब्राहमले इस्माइल जन्म ल प्रभुलाई इस्माइल तपाईँको काम सजिलो भयो, तपाईँलाई धेरै दुःख गर्नै परेन भने जस्तै। अनि कहिले काहीँ त्यस्तै लाग्दो रहेछ, मसँगै पैसा भयो त प्रभुले मलाई प्रबन्ध गर्नै परेन नि होइन, सजिलो हो मेरो आफ्नै आइडियाले। होइन होइन, त्यसै कहिले पनि हामी तयार हुँदैनौँ। तपाईँको छोराहरूको लागि तपाईँ त्यस्तै प्रार्थना गर्नुहोस्, हन्न जस्तै, प्रभु एउटा छोरा दिनुहोस् त्यो म तपाईँलाई दिन्छु तपाईँको सहायताले। त्यस्तो भविष्य सोच्नुपर्छ तपाईँहरूले। खालि यो संसारको इनाम मात्रै नहेर्नुहोस्, प्रभुले अनन्तसम्म दिन सक्ने इनामको विचार गर्नुहोस्। अनि आफ्नो छोराहरूलाई त्यसरी प्रार्थना गर्नुहोस्, त्यसरी नमुना बन्नुहोस्। तपाईँ आफै जे थाहा छ त्यो पालन गर्नुहोस्, अनि बल्ल उनीहरूले सिक्न सक्छन्, पछ्याउन सक्छन्। त्यसरी जे जे सिक्नुभयो यहाँ त्यो विचार गर्नुहोस्, पालन गर्दै हुनुहुन्छ है। रुथ दुईमा जाउँ त, फेरि यदि प्रभुले तपाईँलाई साँच्चै तपाईँको कमजोरी देखाउनु भएको छ भने गर्नुपर्ने काम चाहिँ यो हो, पश्चाताप गर्नुहोस् अनि आज्ञाकारी हुनुहोस्। तपाईँलाई कति थाहा छ बाइबलको त्यो महत्त्व होइन, त्यो थाहा त हुनुपर्छ, तर जे थाहा छ त्यसलाई कसरी जिउँदै हुनुहुन्छ त्यो होइन। यहाँ खालि हामी कमेन्ट्री भर्न आएको र दिमागमा टिप्पणी होइन, केही लिइनँ अनि त्यसलाई जिउने हो, त्यो तयार हुनुपर्छ तपाईँ त्यसरी जिउनलाई। तिन पदमा एक्चुली हेरौँ, अनि फेरि दुई पदमा फर्किहाल्छ। तिन पदमा एउटा कुरा देखाउन खोजेको मैले चाहिँ त्यसको सन्दर्भमा, यहाँ भनेको छ, तब उनी गइन् र आएर एउटा बारीमा कटनी गर्नेहरूको पछि पछि शिला टिपिन्, अनि संयोगवश भनेको छ यहाँ चाहिँ संयोगवश उनी एलिमेलेकका कुटुम्ब बोअजको बारीको एउटा भागमा पुगिछिन्। यो चाहिँ खास रुथ चाहिँ त्यसरी पुगेको भनेको, तर संयोगवश नै बोअजसँग भेट भएको होइन, बोअजसम्म डोर्याउने काम चाहिँ परमेश्वरको थियो। ऊ त खालि के गर्ने, ऊ त गयो अनि उसको लागि चाहिँ संयोग थियो, तर परमेश्वरलाई त्यो पुरा ठोस योजना थियो। कुनै पनि कुरा हाम्रो जीवनमा संयोगवश हुँदैन, संयोगवश भन्ने कुरा हुँदैन, हाम्रो लागि होला तर परमेश्वरको ठोस योजना छ त्यहाँ। जस्तै केही पदहरू हेर्यो भने स्पष्ट हुन्छ, यसो गरौँ, भजन सङ्ग्रह 37 जाउँ पहिला। सैतिसको 23 पदमा 37:23 यहाँ लेखेको छ, असल मानिसका पाइलाहरू परम प्रभुद्वारा नै व्यवस्थित हुन्छन् अनि उहाँ उसको चालमा प्रसन्न रहनुहुन्छ। असल मानिसका पाइलाहरू परम प्रभुद्वारा नै के हुन्छन्, व्यवस्थित हुन्छन्, अथवा यसलाई चाहिँ भजन सङ्ग्रह सन्तनको साथमा चाहिँ स्थिर भनेर अनुवाद गरेको छ। तपाईँले मेरो हृदयलाई स्थिर पार्नुभयो भने के हो, हाम्रो पाइलाहरू चाहिँ संसारमा जिउँदाखेरि यदि प्रभुमा हामी छैनौँ भने त्यो लर्खाउन सक्छ। अब्राहम जस्तै कहिले मिस्र कहिले कता, तर परमेश्वरले चाहिँ हाम्रो पाइलाहरू स्थिर गराउनुहुन्छ उहाँको बाटोमा है, उहाँको कुराहरूमा। त्यसैले हामीलाई स्थिर हुनु परेको छ, स्थिर हुनु परेको छ, किनभने कहिले हामी आसाफ जस्तो हुनसक्छौँ भजन 73 अध्यायमा संसारको मानिसको प्रगति देख्छ अनि उसले उसले त अनि त्यो निराश हुन थाल्छ नि, यहाँसम्म भन्न थाल्छ बेकार मैले मेरो हात निर्दोषतामा धोएछु, म बेकार क्रिस्चियन भएछु भने यो पनि गर्न पाएन त्यो पनि गर्न पाएन, तर त्यो त शैतानको आक्रमण हो। शैतानले चाहिँ तपाईँले के गर्न पाउनु भएन भन्ने कुरा जोड दिन्छ। शैतानले आएर ओहो अब हेर त प्रभुले कति धेरै दिनुभयो तिमीलाई त भनेन, उसले एउटा दिनुभएको थिएन नि, ओहो कस्तो प्रभु त नदिने मान्छे है, कस्तो हुँदो रहेछ, एउटा दिनु भएन तिमीलाई, अनि त्यही कुरा जोड्नु थाल्छ, अब त परीक्षा पर्न थाल्छ तपाईँको जीवनमा पनि, त्यही प्रभुले नदिनु भएको चाहिँ तपाईँ केही फाइदाको लागि हो। त्यसैले कति कुरा उहाँ दिनुहुन्छ धन्यवाद दिन्छौँ, कति दिनुहुन्न धन्यवादी हुनुपर्छ होइन र पावलले प्रभु म निकाउन पाऊँ, अब तपाईँको सेवा गर्ने हो नि त म, राम्रो पार्न थिएँ उसको लागि, प्रभुले भन्नु हुँदैन पावल हुँदैन, मेरो सामर्थ्य नै सिद्ध हुन दियो। अनि पावल चाहिँ ऊ धन्यवादी भयो, धन्यवाद प्रभु अनि तपाईँको अनुग्रहमा भर पर्छु, त्यसरी प्रार्थना जाने। त्यसैले परमेश्वरले चाहिँ आफ्नो जनको पाइला स्थिर पार्नुहुन्छ अनि हामी चाहिँ त्यसमा हिँड्ने हो। हामी यो संसारको लागि जिउने होइन प्रियहरू, हामी आउनेवाला संसारको लागि जिउने, त्यसैले खास यो संसारको धेरै फिक्री नगर्नुहोस्, यो बितेर जान्छ एकदिन, तपाईँको नाम बितेर जान्छ, तपाईँको सम्पत्ति बितेर जान्छ, किराले खान्छ भनेको छ, तर जुन प्रभुले दिनुहुन्छ त्यो चाहिँ केहीले पनि खाँदैन, त्यसको लागि चाहिँ तपाईँहरूको आँखा लगाउनुहोस्। भजन सङ्ग्रहमा छौँ 40 अध्याय पनि जाउँ त, 40 अध्यायको 2 पद, यहाँ देखिन्छ, अनि उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो र मेरा पाउहरू चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरू दृढ पार्नुभयो। त्यसैले परमेश्वरले डोर्याउनुहुन्छ, रुचलाई वजको बारीसम्म डोर्याउनु हुने परमेश्वर हुनुहुन्थ्यो, अब थाहा छैन त खालि गइरहेको थियो, उसको लागि चाहिँ सम्यक बस जस्तै हो, तर परमेश्वरलाई कुनै पनि कुरा सम्यक बस हुँदैन, समय छैन हामीसँग, त्यो आहाब राजाको घटना पढ्न राम्रै हुन्थ्यो, आहाब र हिजकिया चाहिँ मिलेर युद्धमा जान्छ अनि आहाबले भन्छ अब राजालाई त मार्छु भनेर तिमी राजा बन, अनि हिजकिया राजा भएर जान्छ, अनि आहाब चाहिँ एउटा सामान्य सिपाहीको भेष धारण गरेर चाहिँ प्रभुले चाहिँ राजा मर्छ है भन्नुभएको थियो, अनि आहाब चाहिँ अर्कै लुगा लगाएर जान्छ, युद्ध चल्छ नि एउटा मान्छेले आँखा चिम्लेर धनु हान्छ कसरी, त्यो ठ्याक्कै गएर आहाबलाई लाग्छ, अब उसको त संयोग हो त्यो, तर त्यो त परमेश्वरको भविष्यवाणी कुरा भएको थियो, प्रभुलाई कुनै पनि कुरा संयोग गर्छँदैन, ओहो कति लक्की म त भन्छ होइन होइन त्यो होइन, त्यो त प्रभुको काम हो, हामी त्यसै भाग्य शुभ अशुभमा विश्वास गर्दैनौँ, सायद कुछ सायद हामी केही विश्वास गर्दैनौँ, हामी प्रभुमा गर्छौँ, उहाँको योजनामा गर्छौँ अनि वचनमा गर्छौँ। रुथ 2 फर्क्यौँ, अब रुथको तेस्रो गुण पनि हामी हेरौँ, रुथ अधीनतामा बस्ने स्त्री थिइन्, रुथ आफूले जानेको कुराहरू पालन गर्ने आज्ञाकारी थिइन्, तेस्रो कुरा रुथ 2:2 हामी के सिक्छौँ भने, फेरि पनि पढौँ न 2 पद, अनि मोआबी रुथले नाओमीलाई भनिन् कृपया मलाई खेतबारीतिर जान दिनुहोस् र जसको दृष्टिमा म कृपा पाउँछु, अनि खास यो कृपा भन्ने शब्द चाहिँ अङ्ग्रेजीमा चाहिँ अनुग्रह भन्न सकिन्छ, त्यसैले उसले भन्दैछ म जसको दृष्टिमा म अनुग्रह पाउँछु भने खासमा पाउने योग्य त छैन, म मोआबी हो, म पराई हो, तर म यहाँ केही पाउने योग्य छैन, त्यही पनि म अनुग्रह पाउँछु कि भनेर ऊ चाहिँ अनुग्रह खोज्दैछ। त्यसरी यहाँबाट के सिक्छौँ, तेस्रो कुरा भने रुथ नम्र स्त्री थिए, नम्र थिएँ अन्त उसको अधीनताको आत्माबाट पनि देखिन्छ, तर ऊ चाहिँ खास अनुग्रह खोज्दै थियो, उसले भन्दै थियो होइन म खास
म केही पाउने योग्य छैन, म अब अरूको खर्चमा मैले केही पाउन गइरहेको छु, अरूको परिश्रममा केही खसेको हुन्छ म त्यही टिप्न गइरहेको छु, म अनुग्रह यो अनुग्रह खासमा पाउने योग्यको छैन, मैले यहाँ केही रोपेको पनि छैन, मेरो बारी पनि छैन, म मुआबी हुँ। अर्थात् एउटा गरिब अन्य जातिको रूपमा आफ्नो अयोग्यपन्तालाई उसले यहाँ स्वीकार गरेको थियो। हो म अब अनुग्रह खोज्न चाहन्छु, उसले चाहिँ हँ म कति राम्री छु, म आकर्षक पनि छु, अब मसँग जो पनि विवाह गर्न मानिहाल्छ म अब जान्छु भनेर घमण्ड गरेको छैन, अनुग्रह खोजिरहेको थिएँ। अनि खास मुक्तिको लागि यो आवश्यक छ, म कति अयोग्य छु भनेर बुझ्न लागि, म कति योग्य छु होइन, म कति ठिक छु होइन, संसारमा त्यही प्रचार हुन्छ तिमी ठिक छ, अलिकति विकास गर, अलिकति राम्रो हुन्छ अनि तिमी स्वर्ग जान सकिहाल्छ नि, अनि यही आफ्नै व्यक्तित्व विकास गर्न थाल्छ नि, तर त्यसरी नै होइन। रुल चाहिँ अनुग्रह खोजिरहेको थियो। अनि के तपाईँले प्रभु यीशु ख्रीष्टको अनुग्रहमा भरोसा गर्नलाई खोज्नुभएको छ? त्यो तपाईँले त्यो भेट्टाउनु भयो, रुचले अनुग्रह खोजेको थियो अनि उसले भेट्टा। एक्चुअली हेरौँ त दस पदमा, रुथ दुईको दसमा, कसैकोमा म कृपा पाउँछु कि कसैको अनुग्रह पाउँछु कि भन्दै थियो, अनि दुईको दसमा चाहिँ उसले बोहजको अनुग्रह पाउँछ है। के तपाईँ त्यो खोज्दै गर्नुभएको छ कि आफ्नै काममा घमण्ड गराउनु भएको छ? होइन, म राम्रो छु, म ठिक छु, म आफै स्वर्ग पुग्न सक्छु। दस पदमा भनेछ, तब उनले भुइँसम्म आफ्नो शिर झुकाइन् र भुइँमा घोप्टो परेर तिनलाई भनिन्, किन मैले तपाईँको दृष्टिमा कृपा वा अनुग्रह पाएकी छु र मलाई ध्यान दिनुहुन्छ? उनले खोज्यो अनि प्रभु डोर्याउनु भयो, उसले आफ्नो झुकायो, नम्र भयो अनि प्रभुले उसको अनुग्रह दिनुभयो। यो हाम्रो आफ्नै कामले होइन, मानिसहरू घमण्डी हुन्छन् आफ्नो आफ्नो जीवनको बारेमा। एकजना सामी कुरा गरिरहेको थियौँ, त्यो मान्छेले भने दान दक्षिणा गर्छु म, अनेक गर्छु, अब कहाँ मलाई स्वर्ग जान रोक्न सक्छ त, म धर्मी छु। अनि मैले भने स्वर्ग त हाम्रो घर होइन नि, होइन हाम्रो सम्पत्ति होइन नि, त्यो त परमेश्वरको, उहाँसँग चाहिँ सम्बन्ध हुनु पऱ्यो। कुनै एउटा व्यक्तिले संसारमा जति गरे पनि परमेश्वरसँग उसको सम्बन्ध छैन भने त्यहाँ जान सकेन, घमण्डले स्वर्ग पुर्याउन सक्दैन, स्वर्गमा कोही पनि घमण्डी छैन, सबै नम्रहरू, अनुग्रहले बाँचेका पापीहरू। के तपाईँ यसरी आफूलाई पापी छु र म अयोग्य छु भनेर देख्न खुसी हुनुहुन्छ, राजी हुनुहुन्छ कि केही कुरा ल्याउँदै हुनुहुन्छ प्रभुको सामु? अनि त्यो व्यक्ति म कहिले पनि बिर्सिन होला, हाम्रो घर छेउमा मासु कसरी हुन्छ, निकै राम्रो व्यापार हुन्छ उहाँको, अनि निकै व्यापार, त्यहाँ लाइन बस्नुपर्छ, अनि म पनि एक दिन त्यहाँ लाइन बस्न गएको थिएँ, तर लाइन लामो भएर म चाहिँ पकेट बाइबल थियो त्यो पढ्दै थिएँ, अनि उहाँले भन्नुभयो बाइबल हो भन्नुभयो, अनि हो भने ओहो चाहिँ म क्रिस्चियन हो भन्नुभयो, अनि मैले भने खुसी लाग्यो, अनि कुन चर्च जानुहुन्छ? उहाँले भन्नुभयो म एजी चर्च जान्छु, यहाँ माथि छ एजी चर्च, चाहिँ बाइपासमा होइन, हाम्रो जेम्सही घर छिरी बाटोतिर छ। अनि मैले भने कसरी मुक्ति पाउनुभयो तपाईँले, तपाईँ कसरी क्रिस्चियन हुनुभयो? अनि उहाँले यसरी यसो सोच्नुभयो, अनि मेरो व्यापार हेर्नुहोस् न भन्नुभयो, अनि मैले व्यापार र मुक्तिमा के सम्बन्ध छ र दाजु भने, कति आशिष भएको छ, प्रभुको आशिष हो नि त, म कहाँ मुक्ति नपाएर त्यत्रो आशिष हुन्थ्यो नि। अनि मैले भने संसारको सबभन्दा धनी को हो? उहाँले एकैछिन भन्नुभयो बिल गेट्स। विश्वासी हो भने सोधेँ, अहिले सोध्यो थाहा छैन, अनि मैले भने होइन, प्रभुको आशिष पाएर त होइन, हो प्रभुको आशिष हुनसक्छ सम्पत्ति, अनि उसले हिसाब बुझ्नु पर्ला, तर उसले मुक्ति पाएको होइन, मुक्ति पाएको व्यक्ति होइन। अनि त्यसपछि उहाँले उहाँको त्यो त्यो विचारको धरहरा पल्ट्यो, अब अर्को विचार अरू तर्को धरहरा ल्याउनु भने भन्नु म 10% हाल्छु भन्नु है। अनि मैले भने प्रभु त्यति गरिब हुनुहुन्छ र तपाईँको 10% कहाँ देखाएको छ पाइबल, 10% दिएर मुक्ति दिन्छ भने कहाँ छ र त्यहाँ? अनि उहाँको घमण्ड थियो सबै, परमेश्वरलाई हाम्रो 10% चाहिएको छैन, तपाईँले भन्नु सबै पृथ्वी मेरो 10% मात्रै उहाँको हो होइन, तर कति मान्छे त्यसैमा घमण्ड गरेको छ, त्यसरी उनीहरू प्रभुलाई चिन्नदेखि चुकिरहेका छन्, उनीहरूले प्रभुलाई अर्कै परमेश्वरको रूपमा चिनिरहेको छ, यस्तो परमेश्वर जसले चाहिँ पैसा माग्दैछ ल्याऊ पैसा ल्याऊ, पहिला त्यस्तै मानिरहेको भएर नि होला होइन, पैसा चढाउनु पर्ने, कुखुरा चढाउनु पर्ने, तसार गाउँमा त्यस्तै छ, खास त लोकल कुखुरा टन्नै रहेछ। अनि हाम्रो दाजुभाइहरू पालनको दाजुभाइहरू गएर चाहिँ कुखुरा किन्न सोध्नुहोस् भाइ, हामी किन्छौँ नि कुखुरा, कोही पनि त्यस्तो मान्दैन, खाने पनि होइन, सबै घर 5-6 वटा 10-15 वटा छ, किन चाह्यो त्यत्रो, अनि किन नबेचेको भनेर फलानु देउतालाई चढाउनु पर्छ अरे। सबै बन्धनमा छ, अनि खास त्यस्तै ईश्वर बनाएको छ कति क्रिस्चियनहरूले, प्रभुलाई चाहिँ के दिनुपर्छ 10%, अनि कहिले काहीँ अझै बढी होला, नाम पनि टिप्नु पऱ्यो होइन, 1 वर्षले यति दियो, उसले त्यति दियो होइन, त्यो त प्रभुको गुण होइन। उहाँ त्यसैले खास चर्चहरूमा अर्कै यीशु प्रचार गर्छ, अर्कै परमेश्वर प्रचार गर्छ। हामीले चाहिँ बाइबलको परमेश्वरलाई खोज्ने हो, उहाँले तपाईँबाट के चाहनुहुन्छ, के पनि चाहनु, खालि उहाँले नै सबै गरिदिनु भयो आफ्नो पुत्रद्वारा, अनि तपाईँ चाहिँ एउटा नम्र रूपमा आफ्नो पाप स्वीकार गर्दै आएको मात्र चाहनुहुन्छ, सबै कुराबाट फर्केर। रुख नम्र थिइन्, चौथो गुण हेरौँ रुथको, यो चाहिँ 7 पद हेरौँ एकैचोटि, सात पद, अनि उसले भनी म तपाईँलाई बिन्ती गर्छु, मलाई शिला टिप्न र बिटारको बिचमा कटनी गर्नेहरूको पछि पछि बटुल्न दिनुहोस्, यसरी ऊ आई र बिहानैदेखि अहिलेसम्म लागिरहेकी छ, घरमा त थोरै समय मात्र बसी। यहाँबाट के सिक्छ रुथको बारेमा, रुथ चाहिँ परिश्रमी थिए, परिश्रमी थिइन्, ऊ त बिहानैदेखि आएको छ, अहिलेसम्म लागिरहेको छ, अब यत्रो लामो बाटो आएको मुआबदेखि 4-5 दिन लाग्छ, अब म एकछिन आराम गर्छु, म थाकेको छु, मलाई केही नभन्नु सासुआमा, बरु तपाईँ घर ल्याउनुहोस् भन्न सक्थे उसले, उसले भन्छ होइन म जान्छु, म जान्छु, घरमा त थोरै समय मात्र बसेँ, ऊ त परिश्रमी स्त्री थियो, त्यसैले उसलाई गुणवती भनेको छ। अनि देखिन्छ खास गुणवती भएको कुराहरू यसरी नै देखिन्छ है, देखिन्छ यसरी। अर्को पनि हेरौँ 17:2, अनि रुथले साँझसम्म बारीमा शिला टिपिन् र आफूले टिपेका बालाहरू छाँटिन्, त्यो जौ 1 एपा जति थियो, 1 एपा जति भयो, त्यो झन्डै 13-14 किलो है, त्यति जस्तो लाग्छ हिसाबले 13-14 किलो धेरै हो साँझसम्म। अनि 23 पद पनि हेरौँ, तब जौको कटनी र गहुँको कटनी नसिद्धिन्जेल, अनि 14 किलो पुगिहाल्यो, अब पुग्छ होला बिस्तारै खाना है, होइन, जौको कटनी र गहुँको कटनी नसिदिन्जेल, उनी शिला बटुल्नलाई बोअजका दासीहरूको साथ लागिरहन्, अनि उनी आफ्नी सासूसँग बस्थिन्। 3-4 महिनाको समय परिश्रमी छ, हामी के सिक्छौँ, हामी पनि परिश्रमी हुनुपर्छ। परमेश्वरले प्रबन्ध गर्नुभएको छ भन्दै पनि हामी अल्छी हुने होइन, मेरो तत्कालीन खाँचो धेरै सबै उहाँले पुरा गर्नुहुन्छ भन्दै हामी अल्छी हुनलाई होइन, हामी परिश्रमी हुनुपर्छ है। उसले काम नगर्नलाई बहाना बनाएर विश्वासीहरू परिश्रमी हुनुपर्छ। अनि के पनि सिक्छौँ भने रुथ खास लजाउँदैन पनि थियो, भनेको काम गर्न लजाउँदैन थियो, किनभने त्यहाँ चाहिँ बेइज्जत पनि गर्न सक्थ्यो, किनभने अब त्यो गरिबहरू आउँथ्यो त्यहाँ, अनि उनीहरू बसेर शिला टिपिरह हुन्थे, अनि त्यो काट्नेहरूले बेइज्जत गर्न सक्थ्यो उसको, ए यो गरिब यो यस्तो भनेर खिल्ली उडाउन सक्थ्यो, रुथलाई थाहा थियो त्यो, तर उसले भन्दा जेसुकै भनोस् मैले मेरो काम चाहिँ गर्ने हो, त्यसरी मान्छेले जेसुकै भनोस् तपाईँ प्रभुलाई त जिउनै पर्छ भन्छन्। जस्तै 15 पदमा हेरौँ त बोजले के भनेको छ, त्यहाँबाट हामी अलिकति के थाहा गर्छौँ, यहाँ भनेको छ, अनि जब उनी शिला टिप्न उठिन् तब बोजले आफ्ना जवान मानिसहरूलाई यसो भन्दै आज्ञा दिए, उसलाई बिटाहरूको बिचमा पनि शिला टिप्न देऊ र उसलाई के नगर बेइज्जत नगर, त्यो हुन सक्थ्यो भने त्यहाँबाट अलिकति हामी अलिकति छनक पाउँछौँ। त्यसरी रुथ चाहिँ परिश्रमी थियो, उसलाई मान्छेले के भन्ला, काम ठुलो सानो हुँदैन, काम गर्नुपर्छ, जे तपाईँको हातमा पाउनुहुन्छ त्यो गर्नुहोस्, मान्छेले के भन्दा भनेर नसोच्नुहोस्, के बारे मेरो बारे के कुरा गर्दा भनेर नसोच्नुहोस्। रुथ चाहिँ काम गर्ने स्थिति हो। अनि अर्को के देख्छौँ भने बोजले चाहिँ कठै तिमी त मेरै मान्छे रहेछ, घर छ घर छ, म सबै घरै पठाइन्छु पनि भन्दैन, बोजले चाहिँ काम गर भन्छ, अनि उसले काम गर्छ, अल्छी हुनुहुँदैन। त्यसैले प्रभुले खाँचो पुरा गर्नुहुन्छ भन्दैमा हामीलाई अल्छी बनाउनु भएन, हामी प्रभुको लागि काम गर्ने र हाम्रो आफ्नो ठाउँहरूमा परिश्रमी व्यक्तिहरू रूपमा चिनिनुपर्छ, परिश्रम साथ गर्नुहोस्। त्यसैले रुथको जीवनबाट हामी धेरै कुराहरू सिक्न सक्छौँ। एक्चुअली हितोपदेश 13 पनि जाउँदा अनि अन्त गर्न सक्छौँ ल, हितोपदेश 13 अध्यायको 4 पद। यहाँ लेखेको छ, अल्छेको प्राणले लालसा त गर्छ तर केही पाउँदैन, तर परिश्रम गर्नेको प्राण हृष्ट पुष्ट हुनेछ। अल्छे लालसा त गर्दो रहेछ, अल्छे होस् केही पनि खाँदैन पनि भयो, लालसा चाहिँ गर्छ भने इच्छा त गर्छ है, तर केही पनि पाउँदैन। अब लाइक चाहिँ आत्मिक तरिकाले सोचौँ न, कति विश्वासीहरू हुन्छन् उनीहरूले भन्छन्, ओहो फलानु जस्तै बाइबल सिक्न पाए त, सबै जान्न पाए त, राम्रो लालसा हो, तर हामी बाइबललाई परिश्रम गर्दैनौँ भने हामी कहिले पनि त्यहाँ चाहिँ पुग्न सक्दैनौँ। त्यहाँ चाहिँ लालसा त गर्छ तर केही पनि पाउँदैन, कतिको परिश्रम गर्नुहुन्छ वचनमा, कतिको परिश्रम हेर्नुहुन्छ। अनि हितो प्रदेश 31 पनि त्यही देख्छौँ, त्यहाँको गुणवती स्त्री चाहिँ परिश्रमी छ, परिश्रमी छ, अल्छे छैन, यत्तिकै बस्दैन, ओहो अलिकति टाउको दुख्यो म त सुत्छु अब, होइन होइन, ऊ काम गर्ने व्यक्ति छ। हुन त हामीलाई सधैँ काम गर्नु जस्तो लाग्दैन हाम्रो पाप स्वभावको कारण, तर हामी चाहिँ परिश्रमी व्यक्तिहरू हुनुपर्छ, वचनमा पनि अनि अरू कामहरूमा पनि। रुख 2 फर्क्यौँ, चार पद हेरौँ, अनि चार पद, यहाँ पनि बोजलाई देखाइएको छ, अनि बोज ख्रिस्टको चित्रण हो, अनि यो पदबाट हामी सिक्न सक्छौँ यहाँनिर, अनि हेर बोज बेथलेहेमबाट आएर, भनेको बोज चाहिँ बेथलेहेमबाट आए, ख्रिस्ट पनि बेथलेहेमबाट आउनुभयो, उहाँको जन्म बेथलेहेममा भयो, अनि के भन्छन्, परमप्रभु तिमीहरूको साथमा हुन्, अनि खास ख्रिस्ट पनि इम्मानुएल हुनुहुन्छ, अर्थात् परमेश्वर हामी सँग। अनि के देख्छौँ भने यहाँ चाहिँ इस्रायलमा चाहिँ बोजको ठाउँमा चाहिँ त्यहाँ चाहिँ अब परमेश्वरको कुराहरू गर्ने वातावरण भएको देख्छौँ, अनि काल परेको थियो, तर यहाँ केही व्यक्तिहरू चाहिँ जसले परमेश्वरको कुराहरू गरिरहेछन्। अनि यहाँबाट हामी भोलि सिक्नेछौँ प्रभुको इच्छामा, बोजले रुथको लागि के प्रबन्ध गर्छ। अनि एउटा अन्तिम कुरा सिकिहालौँ यहाँ 5 पदबाट, यहाँ चाहिँ बोजले भन्छ, तब बोजले कटनी गर्नेहरूमाथि खटाइएको आफ्नो नोकरलाई सोधे, यो कसकी ठिटी हो। यहाँबाट चाहिँ अलिकति के सिक्छौँ भने, सम्भवतः बोजको जग्गा निकै ठुलो भएको देख्नुपर्छ हुनुपर्छ, किनभने यहाँ चाहिँ बोजको बारीको एउटा भागमा रुथ पुगेको कुरा गरेको छ 3 पदमा, भनेको ठुलो खेत हुनुपर्छ उसको, अनि त्यो काम गर्ने थुप्रै हुनसक्छ, त्यहाँ करिब 70-80 कतिजना व्यक्तिहरूले चाहिँ बाइबल विद्वान त्यही भनेर चाहिँ त्यहाँ 70-80 थियो होला काम गर्ने, तर बोजको आँखा चाहिँ सिधै रुथमा पर्छ। सायद बोजले उसलाई प्रेम गर्न थालेको हुनुपर्छ पहिलोचोटि देख्दैमा, तर हामी के सिक्छौँ भने परमेश्वर ख्रिस्टले चाहिँ हामी एक एकको वास्ता गर्नुहुन्छ, अनि उहाँ हामी एक एकलाई प्रेम गर्नुहुन्छ, अनि यति प्रेमिलो परमेश्वर हामीले पाएका छौँ, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ, बाइबलले भनेको छ उहाँले यस्तो प्रेम गर्नुभएर आफैलाई दिइहाल्नुभयो, क्रुसमा उहाँको प्रेम पुरा भएको देख्छौँ। अनि एउटा प्रश्न यहाँबाट विचार गरौँ, बोजले यो को हो भनेको छैन है, यो को ठिटी हो भनेको छैन, तर कसकी ठिटी हो, कसको हो, त्यसैले तपाईँ को हो भन्दा तपाईँ कसको हुनुहुन्छ, बुझ्नुहुन्छ, बाइबलले भन्छ कि त हामी शैतानको सन्तान हौ कि त हामी परमेश्वरको सन्तान हौ, तपाईँ चाहिँ कसको हुनुहुन्छ, अनि त्यसैले तपाईँ को हुनुहुन्छ भने त्यहाँबाट थाहा हुन्छ चाहिँ है, तपाईँ कसको हुनुहुन्छ विचार गर्नुहोस्, के तपाईँ ख्रिस्टको हुनुभयो है, के तपाईँले भन्न सक्नुहुन्छ म अब हुँ ख्रिस्टको, हुन्छ। रुथकोबाट हामीले 4 गुणहरू हेऱ्यौँ, मैले 5 भनेको छ सुरुमा, 4 सिकाउनु खोजेको, प्रार्थना गरौँ। तपाईँलाई प्रभुले हृदयमा केही बोल्नु भएको छ भने, केही कुरा सिकाउनु भएको छ भने, त्यसको विषयमा प्रभुसँग व्यवहार गर्नुहोस्। धन्यवाद छ प्रभु हामीलाई दिनुभएको शिक्षाको लागि, अनि रुथको चरित्रहरूबाट जे सिक्न पायौँ त्यसको लागि पनि धन्यवाद छ। एक एकलाई जे हामी सुनेका छौँ त्यो अभ्यास गर्ने व्यक्तिहरू बनाइदिनुहोस् पिता, प्रार्थना गर्छौँ प्रभु यीशुको नाममा। अनि अब भोलि चाहिँ बोजले रुथसँग